नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति नेउपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.shaktikhabar.com लगअन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रममा हामीले स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार र मानव अधिकार उल्लङ्घनका घटनाका विषय समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवाधिकार उल्लङ्घनको विषयमा सार्वजनिक गरेको प्रतिवेदन,
आगामी आर्थिक वर्षको बजेटमा हेटौँडा उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारलाई कसरी प्राथमिकता दिएको छ भन्ने विषयमा उपमहानगरपालिकाका उपमेयर मीना लामासँग गरिएको कुराकानी,
हामीले खोपलाई पहिला प्राथमिकता दिएछौं
र केही समाचारहरू प्रस्तुत गर्नेछौ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौँ इन्सेक गतिविधिबाट। जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहल कदमीका लागि इन्सेकले अपिल गरेको छ। इन्सेकी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विभेद विरुद्ध एकताबद्ध पहल कदमीको अपिल गरिएको हो। जातीय विभेद मानवता विरुद्धको कार्य हो, यसले समाजलाई विद्वेष र असहिष्णुतातर्फ रूपान्तरित गर्दछ। यस्ता गैर कानुनी कार्यको पक्षमा गरिने वकालत, संरक्षण र अभियानले समग्र मानव विकास र मानव अधिकार प्रतिकूलको वातावरण निर्माण गर्नेतर्फ सचेत रहन इन्सेक हार्दिक आह्वान गर्दछ, विज्ञप्तिमा भनिएको छ। काठमाडौँ महानगरपालिका 11 बबरमहलमा घर भाडाको विषयमा जातीय विभेद गरिएको आरोपसहितको घटना विवरण पीडित रूपा सुनारद्वारा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको घटनाका सम्बन्धमा इन्सेकले सरकार राख्दै यस्तो अपिल गरेको हो। न्यायको आशा गरेर गरिएका यस प्रकृतिका कानुनी प्रयासहरू फितलो हुनु र पारदर्शी प्रक्रिया सुनिश्चित हुन नसक्नुले विधिको शासन र सामाजिक न्यायका मान्यताहरू कमजोर हुँदै गएको आशंका गर्न सकिन्छ। यस प्रकरणमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको आरोपितसँग देखिएको प्रत्यक्ष उपस्थिति र संलग्नताले गम्भीर आशंका समेत उत्पन्न भएको छ, विज्ञप्तिमा उल्लेख छ। इन्सेकले आफ्नो स्थापनाकालदेखि नेपालमा हुने सबै खाले विभेद, शोषण र अन्याय विरुद्ध अभियान सञ्चालन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसै गरी जातीय विभेदलाई प्रशय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताउनु भएको छ। आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताउनु भएको हो। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गरी मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको बताउनु भएको उल्लेख गरेको छ। यसैबीच नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठकमा पनि मन्त्री श्रेष्ठबारे प्रश्न उठेको थियो। केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न उठाउनु भएको हो। जातीय विभेदलाई प्रशय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गर्नुभएको हो। मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप तथा हुराडेक नेपालको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रम असार 16 गते मन्थलीमा सम्पन्न भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाका सबै बाल विकास केन्द्रका सहयोगी र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराइने र पठन पाठनलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो। खाद्य सुरक्षाको लागि नगरपालिकाभित्र मकै, धान र गहुँको बिउ उत्पादनलाई प्रोत्साहित गर्ने तथा एक घर एक करेसाबारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव भुइँयालले मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई आउने वर्षबाट 15 बेडको अस्पताल बनाइने स्पष्ट पार्नुभयो। कार्यक्रममा सहभागी भएकाहरूले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने, कोभिड विरुद्धको खोप ल्याउन थप पहल गर्नुपर्ने तथा सामुदायिक विद्यालयले भर्ना शुल्क लिइरहेको पाइएकाले त्यसलाई रोक्न पनि आवश्यक पहल गर्नुपर्ने बताएका थिए।
हेटवाडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेको छ। गत असार 15 गते नगरसभा सदस्यहरूले बजेटमाथि आआफ्ना धारणा राखेपछि बजेट पास गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले 2,60,15,00,000 बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाले ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई कसरी समेटेको छ भन्ने विषयमा उपप्रमुख मिना लामासँग कुराकानी गरेका छौँ।
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रम सार्वजनिक गरिसकेको छ। यसमा चाहिँ शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई कसरी समावेश गरेको छ?
हामीले यसपालिको बजेट स्वास्थ्य र शिक्षालाई र कृषिलाई चाहिँ एकदमै ध्यान दिएको छौँ। त्यही अनुसार नीति पनि निर्माण भएको छ, चाहिँ नीति कार्यक्रम प्रस्तुत भएको छ। त्यही अनुसार कार्यक्रम बनाएर बजेट हामीले विनियोजित गरेका छौँ र विशेष गरी स्वास्थ्यको र खाद्यको कुरा गर्दाखेरि हामीले यो वर्षभन्दा पनि हामीले सुरुको वर्षमा नै हाम्रो खाद्य प्रयोगशाला चाहिँ स्थापना गरिसकेका छौँ र त्यो खाद्य प्रयोगशालामा चाहिँ विभिन्न किसिमका चाहिँ बजार अनुगमन गरेर त्यहाँ चाहिँ प्रयोगशालामा चाहिँ त्यहाँ प्राविधिकबाट चाहिँ त्यहाँ खाद्यको चाहिँ मूल्याङ्कन गर्ने गर्छ, त्यहाँनिर खाद्यको चाहिँ निरीक्षण गर्ने गर्छ र त्यो चाहिँ कस्तो किसिम खाद्य छ भनेर पनि त्यो हेर्ने गरिन्छ। त्यो अनुसार त्यसलाई पनि हामी निरन्तरता दिँदैछौँ भने अर्को चाहिँ खाद्य चाहिँ महत्त्वपूर्ण जीवनको भएको भएर हामीले कृषि र पशुसँग जोडेर चाहिँ हामीले कृषि उत्पादनलाई चाहिँ बढी जोड दिएको छौँ। हामीले अर्ग्यानिक चाहिँ खाद्य कृषि तरकारीहरूलाई चाहिँ हामीले जोड दिएर अनुदान कार्यक्रमहरू प्रविधि सहयोगहरू कार्यक्रमहरू चाहिँ हामीले राखेका छौँ।
हजुर, अब अहिले यो पछिल्लो 2 वर्षमा चाहिँ स्वास्थ्यलाई एकदमै प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ। यो कोभिड लगायतका विभिन्न खालका समस्याहरू पनि यथावचन 2 वर्ष रेगुलर भएको छ, अर्को वर्ष नहोला भन्न पनि सकिँदैन। स्वास्थ्यलाई नै भनेर चाहिँ कसरी प्राथमिकता दिनुभएको छ? स्वास्थ्यका लागि भनेर कति बजेट चाहिँ पास भयो, कति छुट्याउनु भयो?
अब हामीले खोपलाई पहिला प्राथमिकता दिएछौँ। खोप जसरी हुन्छ अब हामीले समन्वय गरेर खोप चाहिँ स्थानीय तहले स्वीकृति भयो भने स्थानीय तहले किन्ने गरी हामीले बजेट छुट्याएछौँ। अर्को खोप र अर्को यो कोरोनालाई न्यूनीकरणको लागि विभिन्न अवेरनेस कार्यक्रमहरू राखेका छौँ, विभिन्न चेतनाका कार्यक्रम राखेका छौँ र अब भोलि चाहिँ भोलि विपद भइहाल्यो भने पनि त्यसलाई चाहिँ व्यवस्थापन गर्ने गरेर पनि त्यो कार्यक्रमहरू पनि हामीले राखेका छौँ। विशेष गरी पौरालाई नियन्त्रण गर्ने कुरामा चाहिँ हामीले विशेष चाहिँ जोड दिएर विभिन्न कार्यक्रमहरू चाहिँ राखेका छौँ।
हजुर,
हामीले आवश्यक पुग्ने गरी छुट्याएको छौँ।
कतिपय महामारी हुन्छ, देशमा केही उथल पुथल भयो भने चाहिँ स्थानीय बजारहरूमा खाद्य सङ्कट हुने, मिसावट हुने, यी यस्ता यावत कुराहरू आम जनताले भोग्दै आएका छन्, बेहोर्दै आएका छन्। स्थानीय बजारमा उपमहानगरपालिका आफैले कसरी अनुगमनको पाटोलाई छुट्याएको छ?
अनुगमन त हाम्रो दैनिक रूपमा हुने अनुगमनहरू, अब मासिक रूपमा हुने अनुगमन, चौमासिक रूपमा हुने अनुगमनहरू हामी हाम्रो टिम बनाएर उपसमिति बनाएर चाहिँ गरि नै रहेका छौँ। त्यसै गरी अब मेरो संयोजकमा हुने कुरा पनि गरिरहेछौँ। अब बिबिचमा यो विपदमा चाहिँ हुने अनुगमनहरू गर्ने कारवाहीमा ल्याउने कुराहरू हामीले गरिराखेका छौँ। अब अहिले मल कृषि मलहरू वितरण भइरहेको छ, त्यसको अनुगमन गरिरहेका छौँ। यी विभिन्न गर्ने खाले आवश्यक पर्ने र गरी नगरी नहुने अनुगमनहरू हामी आफ्नो चाहिँ सेड्युल बनाएर गरी पनि रहेका हुन्छौँ।
हजुर, कोरोनाले धेरै प्रभाव पारेको स्वास्थ्यपछि बालबालिकाको शिक्षा पनि हो। अहिले उपमहानगरपालिकाभित्र शिक्षा कार्यक्रम कसरी सञ्चालन भइरहेछ? असारी गतेबाट शैक्षिक सत्र सुरु भयो होइन?
अब हामीले अहिले अब सकेसम्म अनलाइनसँग जोड्ने भन्ने किस्ती हिसाबले नै चाहिँ जहाँ जहाँ अनलाइनसँग जोड्ने त्यहाँनिर चाहिँ प्रविधि प्रयोग गरेर गर्ने भन्ने निर्देश नै छ। त्यसपछि अहिले अब नमिल्ने ठाउँमा चाहिँ सानसानो टिम बनाएर शिक्षकहरू चाहिँ घर दैलो भेटेर पनि गरिरहनु भएको छ। अहिले यसपालि हामीले चाहिँ नीति कार्यक्रममा पनि राखेका छौँ, अब अहिले प्रविधि चाहिँ मैत्री बनाउनको लागि बजेट छुट्याएको छौँ। अब त्यहाँनिर चाहिँ जसरी हुन्छ चाहिँ प्रविधि लैजानका लागि चाहिँ त्यहाँ त्यो कार्यक्रम पनि हामीले राखेका छौँ। सकेसम्म अहिले यो प्रविधि प्रयोग गरेर विशेष गरी यो अवधिमा र भोलि भयो परि आउँदा यो भन्दा पनि अब सङ्कट होला कसरी हुन्छ त्यो कुरामा चाहिँ हामीले कार्यक्रम बजेटमा चाहिँ
हेटौँडा उपमहानगरपालिकाको चाहिँ कुन कुन क्षेत्रमा यो अहिले पनि इन्टरनेटको पहुँच नपुगेको क्षेत्रहरू कुन कुन कहाँ कहाँ छ म्याम?
अब यो पुरानो साथीको चाहिँ गाविस जोडेको चाहिँ अब बसमाडी यो हर्ना हटियाहरू छ, अब यसरीमाईहरूमा पनि छ, अब यसै गरी एक नम्बरको यता चाहिँ नपौलीहरूमा पनि छ। यी ठाउँ धेरै ठाउँहरू छ जस्तो चाहिँ अब त्यता चाहिँ हामीले प्रयास नै गर्छौँ। पुस्तकहरू वितरण सुरु भएको छ, अब त्यहाँ शिक्षकहरू घर दैलो भेटघाट गर्ने कार्यक्रमहरू चल्नुभयो।
कार्यक्रममा अब प्रस्तुत छ सचेतनामूलक गीत।
यिनै सामग्रीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध गर्दछौँ।
हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपानेलाई बिदा दिनुहोस्। नमस्कार।